أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يوم لا ينفع مال ولا بنون إلا من أتى الله بقلب سليم. صدق الله العظيم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. ایک ہے انسان کا جسم اور ایک ہے انسان کا دل. انسان کے کچھ کام, انسان کے کچھ اعمال جسم سے متعلق ہیں, یعنی ظاہر جسم سے وہ کام ہوتا ہے, ہاتھ سے, کان سے, ناک سے, ظاہر جسم سے کچھ اعمال ہوتے ہیں, اور کچھ اعمال وہ ہیں جس کا تعلق انسان کے دل سے ہے. جسم سے جو کام ہوتا ہے اسے اعمال ظاہری کہتے ہیں, اور دل سے جو کام ہوتا ہے اسے اعمال باطنی کہتے ہیں. ان اعمال ظاہری اور ان اعمال باطنی میں سب سے زیادہ اہم انسان کے اعمال باطنی ہیں, کیونکہ اگر اعمال باطنی خراب ہیں تو اعمال ظاہری بھی خراب ہوں گے, اور اگر اعمال باطنی اچھے ہیں تو انسان کے اعمال ظاہری بھی اچھے ہوں گے. اعمال ظاہری کا تعلق, نماز کا تعلق, روزے کا تعلق, جتنی بھی انسان نیکیاں کرتا ہے ان کا تعلق انسان کے ظاہر بدن سے, اور کچھ اعمال ایسے ہیں جس کا تعلق انسان کے دل سے. مثال کے طور پہ محبت کرنا, کسی کے لیے اچھا جذبہ رکھنا, اخلاص کا پیدا ہونا, ان کے ساری کی صفت کا آنا, دوسرے کے لیے ہمدردی کا جذبہ ہونا, یہ تمام چیزیں وہ ہیں جس کا تعلق انسان کے دل سے ہے. اور عجب کا ہونا, بڑائی کا ہونا, ریا کا ہونا, حسد کا ہونا, بغض اور نفرت کا ہونا, شہوت کا ہونا, یہ تمام وہ چیزیں ہیں جس کا تعلق انسان کے دل سے ہے. معلوم یہ ہوا کہ دل وہ حصہ ہے کہ جس میں کچھ اچھے اعمال بھی ہیں, اور دل وہ حصہ ہے جس میں کچھ خراب اعمال بھی ہیں. اب اگر انسان کا یہ دل, اس دل کی مثال ایسی سمجھیں کہ جیسے بادشاہ اور فوج, بادشاہ جیسا کہے گا فوج ویسا ہی کرے گی. یہ نہیں ہو سکتا کہ فوج بادشاہ کے حکم کے خلاف کوئی کام کرے. وہ اسی طرح انسان کا جسم, انسان کے یہ اعضاء, انسان کی یہ نگاہیں, انسان کا یہ ہاتھ پاؤں, جتنے بھی ظاہری اعضاء ہیں یہ تمام اعضاء دل کے اسی طرح سے تابع ہیں, دل کے اسی طرح سے محکوم ہیں جیسے ایک غلام اپنے آقا کا محکوم ہوتا ہے, تابع ہوتا ہے کہ اپنے آقا کے منشا کے خلاف نہیں چل سکتا. اسی طرح سے ہمارے جتنے بھی اعضاء ہیں, آنکھ, ناک, کان, جتنے بھی اعضاء ہیں, یہ تمام کے تمام اعضاء ہمارے دل کے تابع ہیں. یہ ہو ہی نہیں سکتا कि दिल कुछ चाहे और आजा कुछ और करे, जो दिल चाहेगा आजा वही करेंगे, उसके खिलाफ हो ही नहीं सकता। आप इसको इस तरह समझिए कि इंसान के जिस्म के तमाम आजा को, जिस्म के तमाम हिस्से को अल्लाह ने दिल के सामने मजबूर महज बना दिया है। जैसे बिस्तर पे पड़ा हुआ इंसान मजबूर महज होता है, इसी तरह इंसान की ये तमाम आजा मजबूर महज होते हैं। जब इंसान की आजा मजबूर महज हो गए, वही ये आजा करेंगे जो दिल कहेगा। इसका मतलब ये हुआ कि इंसान के जिस्म से, इंसान की जबान से, इंसान की आंखों से, इंसान के कान से, इंसान के बदन से अगर अच्छे आमाल होते हैं, इसका मतलब यह है कि दिल ने उसको अच्छे अमल करने का ऑर्डर दिया। और अगर इंसान के इन आज़ा से बुरे अमल होते हैं, इसका मतलब ये हुआ कि उसके दिल ने बुरे अमल करने का उसको ऑर्डर दिया। मतलब ये हुआ कि दिल अगर अच्छा तो तमाम काम उसके अच्छे, दिल अगर खराब तो उसके तमाम काम खराब। लुकमान हकीम गुलाम थे, उनके आका ने उनसे एक दफा कहा कि जाओ एक जानवर दबा करो, बकरी दबा करो, और बकरी दबा करके उसका सबसे अच्छा हिस्सा लेकर आओ। वो सबसे अच्छा हिस्सा लेकर आया, बकरी दबा की, उसके दिल को निकाला और उसको उमदा अंदाज में पकाया और अपने आका को उसने पेश कर दिया। कुछ दिनों के बाद उसके आका ने कहा कि जानवर दबा करो, उसका जो सबसे खराब हिस्सा है, उसमें जो सबसे खराब हिस्सा है वो खराब हिस्सा लेकर आना। गया और उसने जानवर दबा किए और बकरी का दिल लेकर आया और उसी को पकाकर उसने आका के सामने पेश किया। उसके आका ने कहा कि हमने जब पहली दफा कहा था कि जानवर का सबसे अच्छा हिस्सा लाना, तब भी दिल लेकर आए, और जब मैंने कहा कि सबसे खराब हिस्सा लेकर आना, तब भी दिल लेकर आए, इसकी क्या वजह? तो लुकमान हकीम ने कहा, मेरे आका, दिल अगर अच्छा है तो उससे अच्छा कोई हिस्सा नहीं, और दिल अगर खराब है तो उससे खराब कोई हिस्सा नहीं। मतलब ये हुआ कि इंसान का दिल अगर अच्छा होगा तो अच्छाई के काम होंगे, दिल अगर खराब होगा तो उसके खराबी के काम होंगे। लिहाजा हमें इस बात को पत्थर की लकीर बनाना है कि हमारी जिंदगियों में अगर अल्लाह की नाफरमानी, जबान की हिफाजत नहीं होती, आंखों की हिफाजत नहीं होती, कान की हिफाजत नहीं होती, हम किसी को हकीर समझते हैं, हम किसी की गीबत करते हैं, हम किसी को अच्छा नहीं समझते, हमारे दिलों में तंगी है, बुराई है, इसका मतलब ये है कि हमारा दिल खराब। इसी बुनियाद पर इल्ला मन अतल्लाह बिकल्बिन सलीम के बारे में मुफस्सिरीन ने लिखा कि इंसानों का दिल तीन तरह के होते हैं। एक वो दिल है जिसे कल्बे सलीम कहा जाता है, एक वो दिल है जिसे कल्बे मुर्दा कहा जाता है, एक वो दिल है जिसे कल्बे मरीज कहा जाता है। आज की गुफ्तगु में सिर्फ हमें गुफ्तगु नहीं सोचना, बल्कि अपने अल्लाह के हुजूर अपने दिल को तय करना है कि हमारा ये दिल, दिल के तीन किस्मों में से कौन सी किस्म में दाखिल है। सबसे पहले कल्बे सलीम, वो कल्ब कि जिस कल्ब के अंदर अखलाके हमीदा आ जाए, अच्छे सिफात आ जाए, और दिल से गंदे सिफात और गंदी चीजें इंसान के दिल से निकल जाए, न उसके दिल में हसद है, न उसके दिल में किब्र है, न उसके दिल में उज्ब है, न उसके दिल में किसी की हकारत का जज्बा है, न उसके दिल में किसी की हीबत का जज्बा है, ये कोई सिफत बुराई की उसमें नहीं पाई जाती, बल्कि उसके दिल में अल्लाह की मोहब्बत है, अल्लाह के हुक्मों पर मर मिटने का जज्बा है, सुन्नतों पर अमल करने का शौक है, दुआओं के पढ़ने का जज्बा है, नेकियों की तरफ चलने का जज्बा है, हर मौके पर वो अल्लाह की मर्जी को सामने रखता है, प्यारे नबी के तरीके को सामने रखता है। इसका मतलब ये हुआ कि उसको अल्लाह ने कल्बे सलीम अता कर दिया। अब ये कल्बे सलीम की जो सिफत हमने अर्ज की है, जरा अपने दिल पर इसको चर्चा करें। क्या हमारा दिल अल्लाह की मोहब्बतों से लबरेज हो गया? क्या हमारे दिल में किसी की हिम्मत तो नहीं आती? क्या हमारे दिल में किसी के बारे में बुरा ख्याल तो नहीं आता? क्या हमारे दिल में किसी की हिकारत तो नहीं आती? क्या हम कभी अपनी जबान से किसी का ठट्ठा तो नहीं उड़ाते? अगर कोई मर्ज, अगर कोई गुनाह हमारे अंदर है, इसका मतलब ये हुआ कि हमारा ये दिल अभी कल्ब शरीफ के दर्जे तक नहीं पहुंचा, जिसके बारे में आता है कि यौम ला यनफऊ मालू वला बनून। मेरे बंदो, जरा मैदान महशर के उस मंत्र को याद रखो जिसमें अल्लाह की तरफ से कहा जाएगा, यौम ला यनफऊ मालू वला बनून इल्ला मन अतल्लाह बिकल्ब सलीम, कि अल्लाह जब अर्श पे होगा और वहां ऐलान किया जाएगा, आ जाओ अर्श के छाए में मेरे वो बंदे जो दुनिया से अपने दिल को दिल सलीम बनाकर लाए, जो कल्ब सलीम बनाकर लाए, जो साफ सुथरा दिल बनाकर लाए, जो रोशन दिल बनाकर लाए, जो अपने दिलों में अल्लाह की मोहब्बत को लेकर आए, ऐसे दिल वाले आ जाओ। तो हमें कोशिश इस बात की करनी है कि अपने दिल का जायजा लेकर अपने दिल को कल्बे सलीम बनाना है। अल्लाह ने जब ऐलान कर दिया कि मैदान महशर में हम उन बंदों को पुकारेंगे और उन बंदियों को पुकारेंगे जिनका कल्ब कल्बे सलीम होगा, तो गोया अल्लाह ने हमें मौका दे दिया कि तुम इस दुनिया में अपने दिल को कल्बे सलीम बना लो। दूसरा दिल दिले मुर्दा है, दूसरा दिल दिले मुर्दा है, यानी ऐसा दिल जो बिल्कुल मर चुका है, मुर्दा हो चुका है। दिले मुर्दा उस दिल को कहेंगे जिसमें अल्लाह की कोई मोहब्बत ना हो, जिसमें अमल का कोई शौक ना हो, जिसके अंदर दूसरों के वास्ते कोई हमदर्दी ना हो, जिसके अंदर हसद का मादा हो, जिसके अंदर बुराई का मादा हो, गीबत करने के बाद, निगाही करने के बाद, गलत बातों के सुनने के बाद, किसी के मजाक करने के बाद हमारे दिल में जर्रा बराबर ठेस भी न लगे कि हमने कोई गुनाह का काम किया है, अपने प्यारे अल्लाह को नाराज करके हमने अपने दिल में कोई गुनाह का सियाह खतरा डाला है, ये ख्याल भी अगर नहीं आता, इसका मतलब ये है कि हमारा दिल ये दिल मुर्दा हो चुका है। क्योंकि अगर ये दिल दिल जिंदा होता और ये दिल अगर दिल सलीम होता, तो ऐसी चीजों के पेश आने के बाद दिल कुर्ता, दिल में हाथ पैदा होता कि हाय अल्लाह, मैं वो दिल लेकर आपकी बारगाह में कैसे पहुंचूंगा जिस दिल के अंदर गुनाहों की नहूसत रह चुकी है, गीबत का गुनाह आ चुका है। इंसान तड़प जाता, अगर इंसान नहीं तड़पता, उसको ख्याल नहीं आता, तो इसका मतलब ये है उसका दिल दिले मुर्दा हो चुका। और तीसरे नंबर पे वो दिल है जिस दिल को दिले मरीज कहा गया। दिले मरीज का मतलब ये है कि नेकियों के जज्बात, नेकियों के ख्यालात, नेकियों के इरादे उसके दिल में उभरते हैं। वो सोचता है कि मेरे दिल में अल्लाह की मोहब्बत कैसे आ जाए, और मोहब्बत के रास्ते पे चलता भी है। वो सोचता है कि नेकियों के असरात मेरे दिल में कैसे आ जाएं, और नेकियों के रास्ते पे चलता भी है। वो सोचता है कि दूसरों के वास्ते मेरे दिल के अंदर कुशादगी, खैरखाही, अच्छे जज्बात कैसे आ जाए, उसके लिए वो कोशिश भी करता है। ये गोया दिल मरीज है, मगर कभी कभी वो बंदा नफ्स और शैतान के जाल में आकर कभी मोहब्बत के खिलाफ भी कोई काम कर लेता है, गुनाह का कोई काम भी कर लेता है, तो फरमाया ऐसा दिल दिले मरीज है। लिहाजा दिले मरीज को तो चांस और मौका है कि जब नेकियों के रास्ते पे लगे तो उसमें इस्तेमाल मुजामत इख्तियार करे, और इस बात की कोशिश करे कि हमारे दिल से मर्ज खत्म हो जाए और हमारे दिल कल्ब सलीम बन जाए। हजरत हुज़ैफ़ा रज़ी अल्लाह तआला अन्हु ने दिल के बारे में फरमाया कि दिल चार तरह के होते हैं। मैं आपके सामने यही बात करना चाहता हूं कि आज हम अपने चेहरों की जो अहमियत समझते हैं, आज जो हम अपने बाल की जो अहमियत समझते हैं, आज जो हम अपने जिस्म में जाहिर के लिबास की अहमियत समझते हैं कि हमारा लिबास जरा साफ सुथरा हो, उसकी कटिंग सही हो, सिलाई सही हो, चेहरे के ऊपर कोई गर्द गुबार ना हो, आप अंदाजा लगाइएगा कि सुबह से लेकर शाम तक हमेशा इंसान की तवज्जो इस बात की तरफ रहती है कि मेरे चेहरे पर कोई काला सियाह ना हो, मेरे चेहरे पर गर्द गुबार न लगे हो, लोग देखेंगे तो क्या कहेंगे, कैसा बंदा है, इसके चेहरे पे क्या लगा हुआ है, इसके कपड़े पे क्या लगा हुआ है। माएं बहनें सोचती हैं घर गंदा होगा तो आने वाले लोग कहेंगे इसका घर क्यों गंदा है। गोया जाहिर की सफाई और जाहिर की खूबसूरती और जाहिर को गंदगी से दूर करने की फिक्र हर इंसान में है, मर्द हो चाहे औरत हो, چہرے کی جو اہمیت ہے اس سے کہیں زیادہ اللہ کے رسول کی نگاہ میں دل کی اہمیت ہے. لہذا اگر یہی فکر ہمارے اندر آ جائے کہ چہرہ اگر ہم صاف رکھتے ہیں تو دل کو بھی صاف رکھیں, گھروں کو اگر صاف رکھتے ہیں دل کو بھی اگر صاف رکھیں, اگر یہ جذبہ ہمارے اندر آتا رہا تو یہ دل ہمارا قلب سلیم بن جائے گا. حضرت حذیفہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں دل کی چار قسمیں ہیں, انسان کے دل کی چار قسمیں ہیں. فرمایا قلب اغلب, ایک وہ دل ہے جو دل کے پردوں میں لپٹا ہوا, جو دل کے پردوں میں لپٹا ہوا ہے. اگر کسی چیز کو بدید اور موٹے پردے میں اگر لپیٹ دیا جائے تو باہر چاہے کتنی ہی نرم نرم ہوائیں چل رہی ہو, باہر چاہے کتنی ہی عمدہ خوشبو پھیل رہی ہو, جو چیز اگر موٹے کپڑے میں اگر لپیٹ دی گئی ہے تو اس میں نرم نرم ہوائیں نہیں پہنچے گی, اس میں خوشبوؤں کا اثر نہیں پہنچے گا. انہوں نے فرمایا قلب اغلب سے مراد ان کافروں مشرکوں کا دل ہے جو شرک کی بنیاد پر, کفر کی بنیاد پر ان کا دل گویا ایسا ہو گیا کہ جس دل کے اوپر گویا پردہ لپیٹ دیا گیا. دوسرے نمبر فرمایا قلب المصفح, ایسا دل کہ جو دل کے دو رخا ہو, منافق کا دل جسے کہتے ہیں دو رخا, منافق اصلی جو نبی علیہ الصلوۃ والسلام کے زمانے میں تھے جو دو رخا ہے, کبھی مسلمانوں کے گروہ میں آیا تو ایمان ظاہر کرتا ہے اور ان کے گروہ میں گیا تو کفر ظاہر کرتا ہے, تو دوسرا دل وہ ہے جو دو رخا ہو. اور تیسرے نمبر پہ آپ نے فرمایا اسی تیسرے نمبر کو سن کر ہمیں اپنے خدا کے سامنے اپنے دل کو جھانکنا ہے, کیا وہ ہمارا دل اس طرح بن سکا یا نہیں. حضرت حذیفہ فرماتے ہیں قلب اجرد یظہر فیہ السراج, تیسرا دل وہ دل ہے کہ جو بالکل ننگا ہو یعنی بالکل خالی ہو, جیسے ایک چیز بالکل خالی ہوتی ہے, صاف شفاف ہوتی ہے, اس کے اوپر کوئی گرد و غبار نہیں ہوتا, اس کے اوپر خارج سے باہر سے کوئی چیز لگی ہوئی نہیں ہوتی, جیسے شیشہ ہے بالکل صاف ستھرا ہوتا ہے, سونا ہے بالکل صاف ستھرا ہوتا ہے. اسی طرح آپ نے فرمایا کہ ایک دل وہ دل ہے جو دل اجرد کہلاتا ہے یعنی بالکل صاف ستھرا ہوتا ہے. پھر فرمایا کہ سراج یظہر, اس میں ایک چراغ ہے, اس میں ایک چراغ ہے, اس میں ایک چراغ ہے جو اس کے اندر روشن ہے. فرمایا وہو قلب المومن, یہ مومن کا دل ہے, گویا مومن کا دل برہنہ ہوتا ہے, گناہوں کے کپڑے میں لپٹا ہوا نہیں ہوتا, وہ اخلاق رذیلہ کے کپڑوں میں لپٹا ہوا نہیں ہوتا, بالکل وہ بالکل صاف ستھرا ہوتا ہے, جیسے پیدا ہونے والا چھوٹا سا بچہ بالکل برہنہ ہوتا ہے, اس کے بدن پہ کوئی چیز نہیں ہوتی. اسی طرح ایمان والے کے دل کا حال کہ اس کے دل پر کوئی کھوٹ نہیں ہونا چاہیے, گناہوں کا کوئی سیاہ نقطہ نہ ہونا چاہیے, بالکل صاف ستھرا اس کا دل ہونا چاہیے. اور پھر اس کے بعد فرمایا فیہ سراج یظہر, اس میں ایک چراغ ہے, اس میں ایک چاند ہے جو روشن ہوتا ہے, جس سے انسان کے دل میں روشنی آتی ہے. اب ذرا ہمیں غور کرنا ہے کہ کیا ہمارے دل کے اندر ایسی روشنی آ سکی یا ہمارے دل میں ایسی روشنی نہیں آ سکی. اگر ہمارے دل میں وہ محبت کی روشنی, وہ معرفت کی روشنی, وہ اللہ کی معیت کی روشنی, وہ اللہ کے استحضار اور دھیان کی روشنی اگر ہمارے دل میں نہیں ہے تو اس کا مطلب یہ ہے کہ ہمیں وہ دل کو بنانا ہے. اور چوتھے نمبر پہ فرمایا قلب فیہ ایمان ونفاق, یہ قلب ہے جس میں ایمان بھی ہے اور اس میں نفاق کے اعمال بھی ہیں یعنی گناہ کے اعمال بھی ہیں, کبھی انسان نیکی بھی کرتا ہے اور کبھی انسان گناہ بھی کرتا ہے. پھر فرمایا کبھی ایمان غالب آتا ہے تو انسان نیکیوں کے راستے پہ چلتا ہے, کبھی انسان کا ایمان مغلوب ہو جاتا ہے اور نفاق غالب آتا ہے تو گناہ کی چیزیں اس کے سامنے آتی ہیں اور گناہ کی چیزوں پہ انسان چلنے لگتا ہے. کبھی خیال آیا غیبت نہ کریں, کبھی خیال آیا یہ گناہ کا کام نہ کریں, مگر پھر انسان کر لیتا ہے. اس کا مطلب یہ ہوا کہ ہمیں فوراً سمجھنا چاہیے کہ ہمارے دل کا ایمان اس وقت اتنا کمزور ہوا کہ اس نے چاہا تھا کہ یہ گناہ نہ کریں, مگر چاہنے کے باوجود ہم سے یہ گناہ ہوا. اس کا مطلب یہ ہوا کہ ایمان مغلوب ہو گیا اور وہ گناہ غالب آ گیا. اگر گناہ غالب آئے گا تو ظاہر ہے کہ دل گندے ہو جائیں گے. इसलिए हमें जरा सोचना है कि चाहे दिल की तीन किस्में की जाए, इंसान का दिल चाहे तीन तरह का हो या इंसान का दिल चाहे चार तरह का हो, हमें अपने दिलों पर मेहनत करना है। इन मजलिसों में और हमारे अकाबिर के यहाँ, मशायख के यहाँ, खानकाहों में जो असल मेहनत होती है, उस मेहनत की बुनियाद जाहिरी आमाल नहीं है। जाहिरी आमाल तो इंसान को दूसरी जगह बनाना है, असल बुनियाद है बातनी आमाल को बनाना, दिलों को रोशन करना, दिल के अंदर अच्छे जज्बात और मोहब्बत को पैदा करना। इसलिए हमें ये सोचना है कि हमारे दिल में अल्लाह की मोहब्बत है या हमारे दिल में अल्लाह की मोहब्बत नहीं है। जो कल्बे सलीम है, इस कल्बे सलीम को हमें हासिल करना है। अब ये कल्बे सलीम हमें कैसे हासिल करना है, ये कल्बे सलीम हमें कैसे बनाना है? हजरत इब्राहिम अलैहिस्सलाम, हजरत इब्राहिम अलैहिस्सलाम को अल्लाह पाक ने दफा फरमाया, ऐ इब्राहिम जरा अपने दिल को धो लिया करो, ऐ इब्राहिम जरा अपने दिल को धो लिया करो। ये वो अल्लाह के नबी हैं जिनको अल्लाह ने अपने दोस्त होने की सनद दे रखी है। कितना बड़ा मकाम हो सकता है, अंबियाए किराम हरेक अल्लाह के दोस्त हैं, मगर उसके बावजूद हजरत इब्राहिम अलैहिस्सलाम का कितना बड़ा, कितना बड़ा मकाम होगा कि अल्लाह फरमाते हैं, ऐ इब्राहिम आप हमारे दोस्त हैं अपनी जगह, मगर कभी कभी अपने दिल को धो लिया कीजिए। तो हजरत इब्राहिम ने कहा, यारे अल्लाह मैं अपने आजा को और अपने जिस्म के जाहिर को तो मैं धो सकता हूँ, मगर दिल तो हमारा अंदर है, दिल तो हमारा अंदर है, उस दिल को हम किस तरह से धोया करें, उस दिल को हम किस तरह धोएं, दिल पर किस चीज का पानी पहुंचाएं कि दिल धुल जाए और वो दिल दिले सलीम बन जाए, वो दिले जिंदा बन जाए। तो अल्लाह ने फरमाया, ऐ मेरे इब्राहिम इस दिल को धोने के लिए जाहिर के पानी की जरूरत नहीं है, बल्कि इस दिल को धोने के लिए मेरे जिक्र की जरूरत है। जब आप जिक्र करेंगे तो जिक्र के अनवारात, जिक्र के अनवारात तुम्हारे दिल पे इस तरह से पड़ेंगे कि खुद तुम्हारा दिल धुंधला हुआ चला जाएगा। लिहाजा अगर हम ये चाहते हैं कि हमारा दिल दिले सलीम बन जाए, इस दिल के अंदर अल्लाह की मोहब्बत आने लगे, इस दिल में अल्लाह की रहमत उतरने लगे, हमारा दिल अल्लाह अल्लाह करने लगे, तो जरूरी होगा कि हम अपने दिल को अल्लाह के जिक्र के साथ धोया करें। जब बंदा अल्लाह का जिक्र करेगा तो जिक्र के अनवारात और जिक्र के असरात उसके दिल के ऊपर जरूर करते हैं। लिहाजा हमें कोशिश इस बात की करनी है कि जाहिर पर तो अब तक हमने मेहनत किया, जिस्म को बनाने की तो अब तक मेहनत की है, जिस्म को संवारने की तो अब तक मेहनत की है, जिस्म पर जीवन चढ़ाने की तो अब तक फिक्र की है। आज के बाद जरा हम इस बात की कोशिश करें कि अल्लाह हमारा दिल दिले सियाह है, अल्लाह हमारा दिल दिले मरीज है, अल्लाह हमारा दिल दिले मुर्दा हो चुका। अब हम आपसे नियत करते हैं कि हमारा दिल दिले सलीम बन जाए, हमारा दिल दिले रोशन बन जाए। एक आरिफ ने लिखा कि जिस तरह आसमान की बुलंदी पर चमकते हुए सितारे, आसमान की बुलंदी पर चमकते हुए सितारों को इंसान मोहब्बत के साथ देखता है, इसी तरह जो दिल अल्लाह की मोहब्बत से रोशन हो गया, जो दिल अल्लाह की मोहब्बत के साथ चमकने लगा, आसमान वाले उसी मोहब्बत के साथ ऐसे मोमिनों के दिलों को देखते हैं। तो ये मामला है तो हमें ये चाहिए कि हम अपने दिलों को इस तरह से बनाएं कि हमारे दिल के इतने रोशन हो जाएं कि अल्लाह भी प्यार से देखें और अल्लाह के फरिश्ते आसमान वाले भी अपने दिल को देखें। आज मेरे दोस्तों हम दिल की अहमियत को नहीं समझते कि दिल क्या चीज है, क्या दिल में भी कुछ डालने की जरूरत है। लिहाजा दिल की अहमियत को समझें, उसके लिए हमारे बुजुर्गों ने बेहतरीन तरीका बताया, दिल को साफ करना, दिल में अल्लाह की मोहब्बत को डालना, इसके लिए बेहतरीन तरीका दो चीजें हैं, एक है अल्लाह का जिक्र करना और एक है इंसान किसी की सहबत में बैठे। तो किसी की सहबत में बैठने से भी इंसान का दिल बनता है और जिक्र करने मुराकबा करने से भी इंसान का दिल बनता है। लिहाजा हमें अपने दिलों को बनाने की जरूरत है। अगर ये दिल नहीं बना, जरा गौर से सुनिएगा, अगर ये दिल नहीं बना और दिल के अंदर वो गुनाह, दिल के अंदर वो खराबी, दिल के अंदर वो बीमारी रही, तो इंसान का हश्र कितना खराब हो सकता है, उसको एक वाकया और मिसाल से समझिए। हमारे अकाबिर मशायख में, बुजुर्गों में, फुज़ैल इब्न अय्याज़ रहमतुल्लाही अलैह, फुज़ैल इब्न अय्याज़ रहमतुल्लाही अलैह का हाल ये था कि एक नौजवान बंदा निहायत रहीम, نہایت ذہین تھا اور فضیل بن عیاض اسے بہت محبت کی نگاہوں سے دیکھتے تھے. عجیب اتفاق کہ وہ نوجوان بندہ بیمار پڑا. ان کے لوگوں نے بتایا کہ ایسا لگتا ہے کہ اخیر وقت ہے. فضیل بن عیاض ذرا بڑے ڈرنے کی بات ہمارے رب کے لیے, ہم اپنے بارے میں مگن میں رہتے ہیں کہ ہم نمازی تو ہیں اور ہم حافظ تو ہیں اور ہم ہر چیز میں گویا ہمارا پورا لیبل جو ہے وہ دینی ہے, لیکن اندازہ لگائیے گا کہ دین اگر خراب ہے تو خدا کے یہاں کیسی سخت پر ہوتی ہے. فضیل بن عیاض کو پتا چلا کہ ہمارا فلاں انسان جو ہم سے محبت رکھتا ہے اور میں بھی اس سے بہت محبت رکھتا ہوں, وہ بیمار ہے, کومے کی حالت میں ہے, آخری حالت ہے. حضرت فضیل وہاں گئے اور جانے کے بعد انہوں نے دیکھا کہ آخری حالت ہے تو یاسین شریف پڑھنا شروع کیا. عجیب بات, فضیل بن عیاض نے یاسین پڑھنا شروع کیا, اس بندے نے آنکھ کھولی, آنکھ کھولنے کے بعد بہت ہی ناپسندیدگی کے انداز میں, بہت ہی ناپسند کرتے ہوئے اس نے اپنے استاد اور شیخ فضیل بن عیاض کو انگلیوں سے اشارہ کیا کہ آپ یاسین نہ پڑھیں. آپ اندازہ لگا سکتے ہیں اخیر وقت ہے. نبی علیہ السلام کا فرمان کہ جو بندہ جانکنی کے وقت شدت موت میں ہوتا ہے اگر اس وقت یاسین کی تلاوت کی جائے تو اللہ اس کی برکت سے اسے موت کی شدت کو کم کر دیتے ہیں. وہ جب شیخ پڑھ رہا ہے, استاد سامنے پڑھ رہا ہے اور ان کا مرید اور ان کا شاگرد منع کرتا ہے کہ آپ میرے سامنے یاسین کو نہ پڑھیے, اللہ اکبر, انہوں نے بند تو کر دیا لیکن پھر سوچا کہ ابھی وقت اس کا ہے, پتہ نہیں بغیر کلمے کی موت آ جائے. تو انہوں نے کلمہ پڑھنا شروع کیا, لا الہ الا اللہ لا الہ الا اللہ. تو اس بندے نے پھر آنکھ کھولی اور آنکھ کھولنے کے بعد کہا کہ آپ کلمہ نہ پڑھیں, اشارے سے منع کر دیا. انہوں نے کہا تو پڑھ, کہا میں نہیں پڑھتا. اسی حال میں اس کا انتقال ہو گیا. فضیل بن عیاض رحمت اللہ علیہ جو ایک چہیتا شاگرد ہے, چہیتا مرید ہے, فضیل بن عیاض رحمت اللہ علیہ کے بارے میں لکھا ہے ان کے سوالات میں کہ 40 دنوں تک اس منظر کو یاد کر کر کے روتے رہے. جب جب ان کا شاگرد ان کو یاد آتا رہا وہ روتے رہے روتے رہے. یہاں تک لکھا ہے کہ اس مارے غم کی بنا پر نماز کے سوا باہر نہیں نکلتے تھے. 40 دن ان کے لیے دعائے مغفرت کرتے رہے. خواب دیکھا, میدان محشر قائم ہے اور فرشتے اسی شاگرد کو گھسیٹ کر جہنم کی طرف لے جا رہے ہیں. ان فرشتوں سے کہا, اے فرشتے, یہ ہمارا شاگرد ہے, ہم سے تعلق رکھنے والا ہے, ذرا اس کو روکو, میں اس سے کچھ پوچھنا چاہتا ہوں. روکا, پوچھا, تم تو بڑے ذہین تھے, بڑے میرے چہیتے تھے, تیرا کیا گناہ ہے, تیرا کیا گناہ ہے جس گناہ کی بنا پر تجھے یہ سزا ملی؟ تو اس بندے نے کہا, میرے دل کے 3 گناہ تھے, میرے دل کے 3 گناہ تھے, جس گناہ کی پاداش میں اللہ نے مرنے کے وقت مجھ سے ایمان کی دولت کو بھی چھین لیا اور مجھے کافروں کے صف میں اٹھا کر مجھے جہنم میں ڈالا. پوچھا, کون سا تیرے دل کا گناہ تھا؟ انہوں نے فرمایا, میرے دل کا گناہ یہ تھا کہ میں اپنے دوسرے ساتھیوں سے اور اپنے دوسرے لوگوں سے حسد کرتا تھا, اور دوسرے نمبر پہ میں اپنے ساتھیوں کی اور دوسرے لوگوں کی چغلی کرتا تھا, ادھر کی باتیں ادھر پہنچاتا تھا, اور تیسری بات یہ کہ میں کبھی کبھی سال میں ایک دفعہ چھپ کر شراب پی لیتا تھا. اس 3 گناہ کی وجہ سے اللہ نے مجھے یہ سزا دی ہے. میرے دوستو, وہ 3 گناہ بھی بڑے بڑے گناہ کبیرہ تھے, کوئی ضروری نہیں ہے کہ انہیں 3 گناہوں پر سزا ہو جائے. ہم اپنے دلوں میں اللہ کے بڑے بڑے گناہ کبیرہ کو لے کر بیٹھے ہوئے ہیں. پتہ نہیں اگر اللہ تعالیٰ کا رحم و کرم نہ ہوا اور اسی بندے کی طرف خدا نے پکڑ کی تو ہمارے بھی شیخ اور ہمارے بھی اساتذہ میدان محشر میں دیکھیں گے کہ جہنم میں جسے اسے ہی اسے جہنم میں ڈالتے ہیں. آج ہم اپنے خدا کے سامنے اپنے گندے دل کو رکھ دیں کہ پیارے اللہ, یہ گندا وہ دل ہے جس میں اس بندے کے 3 گناہ کبیرہ تھے, یہاں تو بے شمار گناہ کبیرہ دل بھرے ہوئے ہیں. اللہ ہمارے دل کو گناہ کبیرہ سے معاف کر دیجئے, اور جن بندوں پر آپ نے فضل کرتے ہوئے انہیں قلب سلیم بنایا تھا, اللہ ہمارے دلوں کو بھی قلب سلیم بنا دیجئے. تھوڑی دیر کے لیے اپنے اسی گندے ناپاک گناہ کبیرہ سے بھرے ہوئے دل کو اللہ کے سامنے حاضر کر دیجئے. ہماری مائیں بہنیں بھی سروں کو جھکا لیں, آنکھوں کو بند کر لیں, خیال کریں کہ اللہ کی رحمت آ رہی ہے, دلوں میں سما رہی ہے, ہمارے دل سے گناہ کبیرہ کی دل کو شدیا ہی دور ہو رہی ہے. یقیناً میرے اللہ, یہاں بہت سے ایسے دل ہیں جس میں قرآن کریم کی دولت رکھی ہوئی ہے, میرے اللہ قرآن کی لاج رکھتے ہوئے ہمارے دلوں کو صاف کر دیجیے. معصوم بچے بھی بیٹھے ہوئے ہیں جن کے ہر گناہ کو آپ نے معافی کر دیا ہے, بوڑھے بھی بیٹھے ہیں جن کے بارے میں آپ نے کہا کہ مجھے تو بوڑھوں کو دیکھ کے شرم آ جاتی ہے, میں کیسے ان کی پکڑ کروں گا. میرے اللہ ہم جوانوں کا کیا ہو رہا ہے, اللہ ہمارے دلوں کی ظلمتوں کو دور کر دیجیے, اپنے اللہ کو اپنا دل دکھا دیجیے. اللہ اس میں کوئی بھی نور نہیں ہے, کوئی نیکی کا نشان نہیں ہے. میرے اللہ فضل کرتے ہی آج اپنے فضل و کرم سے دل کو دھو دیجیے. میرے مالک, کچھ لوگ بادشاہ کی بغاوت کرتے ہوئے شہر سے نکل گئے, اس بادشاہ کی حکومت میں نہیں رہیں گے, اور باغی ہو گئے کسی نہیں مانیں گے. باغی پھل سے جا رہے تھے تو دشمنوں نے اسے, ڈکیتوں نے اسے لوٹ لیا, اب کوئی سامان باقی نہ رہا. اب مشورہ ہوا کہ کیا کریں, کچھ کپڑے بھی باقی نہ رہ گئے ہیں. تو باغوں نے مشورہ دیا کہ ہم میں جو سب سے گندا ہے اس کو آگے بڑھا کر بادشاہ کے سامنے کر دو. جو بچہ سب سے ٹوٹا ہوا بیمار ہے, اس کے ہاتھ پاؤں سب ٹوٹے ہوئے ہیں, ان کو آگے بڑھا دو. بادشاہ کی نگاہ جب اس ٹوٹے ہوئے بچے اور لنگے بچے اور زخمی بچے پر پڑے گی اور اس کے بدن کو دیکھے گا کہ بالکل گندا ہے, تو بادشاہ کو اس پہ رحم آئے گا اور ہم سب کو اپنی حکومت میں رہنے کی اجازت دے دے گا. پروردگار, ان بوڑھوں نے ایک گندے بچے کو آگے کیا تھا, بادشاہ کو رحم آ گیا. ارے مولا, ہم سب گندے بن کر آپ کے سامنے آ گئے ہیں, ارے مولا ہم سب سے رحم فرما دیجیے, کرم کر دیجیے, ہمارے دلوں کو منور کر دیجیے. ملے بے نور کو پر نور کر دے, ملے بے نور کو پر نور کر دے, میرا غفلت میں ڈوبا دل بدل دے, میرا غفلت میں ڈوبا دل بدل دے, بدل دے دل کی دنیا دل بدل دے. میرے اللہ, ہمارے لیے بدلنا بڑا مشکل ہے, آپ نے بھی بنا تھا, آپ کے لیے بدلنا بڑا آسان ہے. جب سے کہ ہاتھی شراب پی کر مت کو کر جا رہے تھے, ایک ادا میں آپ کو پیار آ گیا, آپ نے کیسی محبت سے دل کو بھر دیا. اگر شرابی ہو کر مرتے دنیا میں کوئی نام نہ جانتا, میرے اللہ ایک نگاہ ہے محبت سے آپ نے دیکھا تھا, رہتی دنیا میں کچھ اچھا نام زندہ رہے گا, کیونکہ انہوں نے اپنے دل کو زندہ کر دیا. سب سے کہیں گناہ گاری میں سب شک عمر کاٹو, گناہ گاری میں سب شک عمر کاٹو, میرا رستا بدل دے دل بدل دے, پڑا ہوں تیرے در پر شکستا. سب سے کہیں جس بندے نے کہا تھا کبھی ٹوٹا ہوگا, یہاں تو چوڑا چوڑا ہو چکا ہے. پڑاؤں تیرے در پر دل شکستہ, رہوں کیوں دل شکستہ دل بدل دے. اللهم لك الحمد كما ينبغي لجلال وجهك وعظيم سلطانك. اللهم صل على سيدنا مولانا محمد وعلى آل سيدنا محمد وبارك وسلم. جزا الله عنا محمدا صلى الله عليه وسلم معه واهله. اللهم صل على محمد وعلى آل محمد كلما ذكره الذاكرون, وصل على محمد وعلى آل محمد كلما غفل عن ذكره الغافلون.
Thank you. طلبہ جلدی چلے جائیں, مہمان بھی جلدی مسجد چلے جائیں.
ہماری خوراک ہماری بہت میں کی بات نکلیں گی.